अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बर्दिया क्षेत्र नम्बर एकमा वाम गठबन्धनका सूत्रधार वामदेव गौतम काङ्ग्रेसका सञ्जय गौतमबाट पराजित, प्रधानमन्त्री देउवा 48 सालदेखि आफ्नो किल्ला जोगाउन सफल।
बाँकेमा मतगणना सम्पन्न, वाम गठबन्धनकै अग्रता, 9 मध्ये 6 सिटमा वाम गठबन्धन, 2 सिटमा फोरम र 1मा काङ्ग्रेस विजयी।
प्रदेश नम्बर 6मा काङ्ग्रेसले प्रतिनिधि सभामा कुनै सिट जितेन, एमाले माओवादी 71 नै काङ्ग्रेस पराजयको मूल कारण।
र सिक्टा सिचाइ आयोजनाको पश्चिम मूल नहरको निर्माण कार्य पूरा।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पत्थरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीमा निर्वाचन मत परिणामका सन्दर्भहरू छन्। बर्दियाको क्षेत्र नम्बर एकमा वाम गठबन्धनका सूत्रधार रहनुभएका एमालेका उपाध्यक्ष वामदेव गौतमलाई काङ्ग्रेसका सञ्जय गौतमले पराजित गरिदिनु भएको छ। उहाँ मध्ये पश्चिममै एक्लो काङ्ग्रेसका तर्फबाट निर्वाचित प्रतिनिधि सभाको सांसद बन्नुभएको छ भने प्रधानमन्त्री शेरबहादुर देउवा 2048 सालदेखि आफ्नो किल्ला जोगाउन सफल हुनुभएको छ। त्यस्तै बाँकीमा मतगणना सकिँदा गठबन्धन वाम गठबन्धनकै अग्रता रह्यो। 9 मध्ये 6 सिटमा वाम गठबन्धन, 2 सिटमा फोरम र 1मा काङ्ग्रेस विजयी भएका छन्। प्रतिनिधि सभातर्फ भने 2 सिटमा बाँकेमा वाम गठबन्धन विजयी भयो, 1 सिटमा चाहिँ फोरमले जित हासिल गर्यो। सुरुमा बर्दियाको खबर। वाम गठबन्धनले करिब 2/3 बहुमत जित्ने सङ्केत देखिएका बेला एमाले उपाध्यक्ष वामदेव गौतम भने पराजित हुनुभएको छ। निर्वाचन परिणाम लगत्तै आफूमाथि अन्तर्गत भएको प्रश्न सङ्केत गर्दै उहाँले तथ्य प्रमाण जुटिसकेपछि सबै कुरा बाहिर ल्याउने पनि बताउनु भएको छ। गौतम बर्दिया एकमा कङ्ग्रेसका सञ्जय गौतमसँग 774 मतको अन्तरले पराजित हुनुभएको हो। एमालेबाट वाम गठबन्धन निर्माणमा गौतम प्रमुख सूत्रधारका रूपमा खटिनु भएको थियो। सोही कारण दुवै पार्टीका नेता कार्यकर्ताको सद्भावले जित सहज हुने उहाँको अनुमान थियो। पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका गौतमले 44,076 मत ल्याउनु भएको छ भने कङ्ग्रेसबाट विजयी सञ्जय गौतमले 44,823 मत प्राप्त गर्नुभएको छ। स्थानीय तहको निर्वाचनमा प्राप्त परिणामका आधारमा बर्दिया एकमा एमाले र माओवादी केन्द्रको मतका आधारमा वाम गठबन्धनका लागि सुरक्षित क्षेत्र मानिन्थ्यो। तर वामदेव गौतम पराजित हुनुभयो। कङ्ग्रेसका सञ्जय गौतम, जो सिँचाइ मन्त्री समेत हुनुहुन्छ, उहाँ निर्वाचित हुनुभयो। आजको नयाँ पत्रिका दैनिकमा सुरुजङ पाण्डेले खबर लेख्नु भएको छ।
बाँकेमा 3 दिनदेखि चलेको मतगणना हिजो बेलुका सकिएको छ। अन्तिम मत परिणाम अनुसार बाँकेको प्रतिनिधि सभा र प्रदेशसभामा वाम गठबन्धनकै वर्चस्व भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर 1 र 3मा वाम गठबन्धन तथा क्षेत्र नम्बर 2मा सङ्घीय समाजवादी फोरम नेपाल विजयी भयो। प्रतिनिधि सभा क्षेत्र नम्बर 1मा वाम गठबन्धन नेकपा माओवादी केन्द्रका उम्मेद्वार महेश्वर जङ गहतराज अथक 31,173 मत ल्याएर निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धन नेपाली काङ्ग्रेसका माधवराम खत्रीले 28,217 मत प्राप्त गर्नुभएको छ। अथकले 2,956 मतको अन्तरले जित्नु भएको हो। यस्तै क्षेत्र नम्बर 2मा फोरमका मोहम्मद इस्तियाक राई निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई पराजित गर्नुभयो। पूर्व मन्त्री समेत रहनुभएका राईले 21,575 मत ल्याउनुभयो भने निकटतम प्रतिद्वन्दी वाम गठबन्धनका मिश्रले 15,951 मत प्राप्त गर्नुभयो। यसै गरी प्रतिनिधि सभा क्षेत्र नम्बर 3मा वाम गठबन्धन नेकपा एमालेका नन्दलाल रोका छेत्री निर्वाचित हुनुभएको छ। नेपाली काङ्ग्रेसका बादशाह कुर्मीलाई पराजित गर्दै रोका निर्वाचित हुनुभएको हो। वाम गठबन्धनका उम्मेद्वार बन्नुभएका रोकाले 31,601 मत प्राप्त गर्नुभयो। रोकाका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धनका कुर्मीले 26,617 मत प्राप्त गर्नुभएको छ। प्रदेशसभा एक कमा नेकपा माओवादीकी कृष्ण केसी नमुना निर्वाचित हुनुभएको छ। उहाँले 13,436 मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका शरद चन्द्र वर्माले 10,240 मत ल्याउनु भएको थियो। कृष्ण वाम गठबन्धन र वर्मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बन्नुभएको थियो। प्रदेशसभा एक खमा नेकपा एमालेका आरती पौडेल निर्वाचित हुनुभएको छ।
यसैबीच बर्दियाको क्षेत्र नम्बर एकबाट निर्वाचित सिँचाइ मन्त्री समेत रहनुभएका कङ्ग्रेसका नेता सञ्जय गौतम अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। गौतमज्यू,
हजुर,
सुरुमा यहाँलाई धेरै धेरै बधाई छ।
धन्यवाद।
मतदाताहरूलाई के भन्न चाहनुहुन्छ सुरुमा?
होइन, म त उहाँहरूलाई अब शुभकामना दिन चाहन्छु, बधाई दिन चाहन्छु। उहाँले मलाई यो अवसर दिनुभयो, त्यसलाई आभार व्यक्त गर्न चाहन्छु।
सिङ्गो मध्यपश्चिम, हजुर, सिङ्गो मध्यपश्चिममै तपाईँ कङ्ग्रेसबाट निर्वाचित प्रतिनिधि सभाको एकमात्र उम्मेदवार बन्नुभयो। वाम लहरका बेला लाल किल्ला भनिने ठाउँमा वाम एकताका सूत्रधारलाई नै पराजित गरेको भनेर देशभर तपाईँको चर्चा छ, के भन्नुहुन्छ?
होइन, मैले त्यसरी त सोचेको छैन। मैले अब आफ्नो एउटा कर्म गरेको थिएँ, जनताको बिचमा थिएँ, म प्रत्येक साथीहरूको बिचमा थिएँ। मैले आफ्नो उनीहरूसँग एउटा विकासको एजेन्डालाई लिएर गएको थिएँ। उहाँहरूले मेरो कुरालाई विश्वास गर्नुभयो, मलाई माथि भरोसा गर्नुभयो, मलाई यो अवसर दिनुभयो। त्यस कारण बर्दियाली जनताहरूप्रति मेरो म सदा सर्वदा आभार व्यक्त गर्दछु। मैले यो अवसर पाएँ, मैले यो अवसरलाई चुनौतीको रूपमा पनि लिएको छु र मैले यसलाई त्यही रूपले ग्रहण गर्छु।
हजुर, अब तपाईँलाई लामो समयदेखि त्यहाँ जुन एमालेका उपाध्यक्ष समेत रहनुभएका वामदेव गौतमको क्षेत्रमा यहाँको उदय भइरहँदा त्यहाँका जनताले निकै अपेक्षा गरेको पनि देखिएको छ, उहाँहरूलाई अबका तपाईँका प्राथमिकता के हुन्छन्, के भन्न चाहनुहुन्छ?
हेर्नुहोस्, म तपाईँ सबभन्दा पहिलो प्राथमिकता त के भने, म सबै मत विचारका साथीहरूलाई एक सूत्रमा लिएर सबै साथीहरूसँग समन्वय गरेर यो बर्दिया जिल्लाको राजनीतिलाई, राष्ट्रिय राजनीतिलाई एउटा विकाससँग जोड्ने मेरो प्रयास हुन्छ। बर्दियाले अवसर, नेता त जन्मायो तर बर्दियाले अवसर पाएन। म बर्दियामा बर्दियाका साथीहरूमा भएको निराशालाई चिर्दै एउटा आशाको सञ्चार गरेर यसलाई एउटा राष्ट्रिय राजनीतिलाई सँग जोड्दै विकासलाई र राजनीतिलाई पनि सँगै लिएर जान चाहन्छु। बर्दिया धेरै सम्भावना भएको जिल्ला हो, यहाँ धेरै सम्भावनाहरू छन्। यसको खोजी गर्ने, त्यसलाई व्यवस्थापन गर्ने र यहाँ विकासका पूर्वाधारहरू निर्माण गर्नेदेखि लिएर जिल्लामा, जिल्लाको समग्र विषय मैले एउटा भनेको छु, मैले निर्वाचनमा पनि म हाम्रो बर्दियालाई राम्रो बर्दिया बनाउन चाहन्छु र समृद्ध र समुन्नत बर्दिया जिल्लाको परिकल्पना गरेको छु मैले।
जस्तो यहाँ अहिले सिँचाइ मन्त्री समेत हुनुहुन्छ, तपाईँको अहिले तपाईँले भने जस्तै बर्दियालाई राम्रो बर्दिया बनाउन मुख्य प्राथमिकताहरू भनौँ न, 1, 2, 3 कुन क्षेत्रका छन् यहाँको?
होइन, बर्दिया त हेर्नुहोस्, बर्दिया त कृषि, त्यसपछि पर्यटनको सम्भावनै सम्भावना बोकेको जिल्ला हो बर्दिया। कृषि र पर्यटनको ठुलो सम्भावना छ। म वास्तवमा बर्दियालाई कृषि एग्रिकल्चर हबको रूपमा डेभलप गर्न चाहन्छु र म यसमा यहाँ एग्रोफरेस्ट बेस, एग्रोफरेस्ट र टुरिज्म बेस इन्डस्ट्रिजहरू इस्टाब्लिस गर्न पनि चाहन्छु। म बर्दिया जिल्लामा एउटा आत्मनिर्भरताको एउटा युग बर्दियाले सुरु गर्नुपर्छ र यहाँ एउटा इच्छा शक्तिले यसलाई आत्मनिर्भरताको बाटोमा डोराउन सकिन्छ भन्ने मेरो मान्यता छ र म त्यसैतिर म लाग्छु।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद र फेरि पनि बधाई र शुभकामना छ।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो बर्दियाको एक नम्बर क्षेत्रबाट निर्वाचित कङ्ग्रेसका नेता तथा सिँचाइ मन्त्री समेत रहनुभएका सञ्जय गौतम हामीसँग अबको प्राथमिकताका विषयमा कुराकानी गर्दै। पश्चिम डायरीमा निर्वाचन सम्बन्धी पछिल्ला परिणाम र अन्य सन्दर्भहरू बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
अधिकांश वरिष्ठ नेताहरूले पराजय भोगिरहेका बेला काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा 2048 सालदेखिको आफ्नो किल्ला जोगाउन सफल हुनुभएको छ। 72 वर्षीय देउवाले 28,044 मतसहित अपराजित यात्रा कायम राख्नुभयो। प्रतिनिधि सभा सदस्यमा 6ठ पटक जित हात पारेका उहाँले माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई 6,929 मतान्तरले हराउनुभयो। भट्टले 21,115 मत पाउनुभएको थियो। देउवालाई गृह जिल्लाबाट चुनाव जित्न जम्मा 2 पटक केही कठिनाई अवस्था आइपर्यो। पहिलो संविधान सभा निर्वाचन 2064 र अहिले 2048, 2051 र 56 भने उहाँले सहजै जित मात्र पार्नु भएन, देशभरिमै सबैभन्दा बढी मतान्तरमा विजय हुने नेता बन्ने अवसर पनि पाउनुभयो। 2048 आम निर्वाचनमा त उहाँले आफ्ना निकटतम प्रतिद्वन्दीभन्दा 4 गुणा बढी मत पाउनु भएको थियो। विद्यार्थी जीवनमै उच्च शिक्षा अध्ययनका सिलसिलामा डलेधुराको 80 ग्राम रुवा खोलाबाट राजधानी छिरेका देउवा 2048 मात्र चुनाव लड्न गृह जिल्ला पुग्नुभयो। शेरबहादुर देउवा पञ्चायतकालमा जिल्लाभर चर्चित नाम थियो, तर भौतिक रूपमा उहाँले देख्ने विरले थिए। उहाँ पञ्चायत व्यवस्था विरुद्ध लडेको र जेल परेका कुराहरू घरमा पुग्थे गाउँघरमा, देउवा कस्तो होला भन्ने धेरैमा जिज्ञासा हुन्थ्यो। स्थानीय देवराज जोशी पण्डितले भन्नुभयो, त्यसैले उहाँप्रति एउटा पिँढीको आकर्षण रहँदै आयो, अहिले तेस्रो पुस्तासम्म पनि देउवाको आकर्षण सकिएको छैन। अपराजित यात्रामा उहाँले त्यही व्यक्तित्वको लाभ प्राप्त भइरहेको छ। पार्टीको आन्तरिक चुनावमा देउवाका 2 गुट देखा परे डडेलधुरामा। पार्टी सभापति कर्णबहादुर मल्ल र रघुवर भट्टको 2 जना पार्टी सभापति पदमा चुनाव लडेका थिए। प्रधानमन्त्री देउवा पत्नी आरजू राणा देउवाले रघुवर भट्टलाई सभापति बनाउन चाहनुभयो। राणाको चाहना विपरीत उम्मेदवारी दिएपछि देउवा क्याम्पबाट मल्ल बाहिरिए। कार्यकर्ता स्पष्ट 2 गुटमा विभाजन भएको अवसर स्थानीय तहको निर्वाचनमा पनि देखियो। यसको व्यवस्थापन पनि अहिले भएर उहाँ निर्वाचित हुनुभयो। मोहन बुढायरले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
मतगणना जब सुरु गर्न थालियो बदर मात्र देखियो। समानुपातिक मतगणना सुरु भए लगत्तै एकजना गणकको प्रतिक्रिया थियो, समानुपातिक मतपत्र हेर्दा रुन मन लाग्छ। प्रत्यक्षतर्फको मतगणना कार्य सकिएपछि हिजो दिउँसोदेखि समानुपातिक मतगणना कार्य सुरु भएको छ। बाँकेमा गणनामा सहभागी निर्वाचन आयोगका कर्मचारीका अनुसार अधिकांश मतहरूमा माथिका लहरै 7 वटा चिन्हमा छाप लगाइएको छ। प्रदेश र प्रतिनिधि दुवै वाम गठबन्धनका सूर्य र हसे हतौरामा छाप हानेका मत प्रशस्तै आए। कर्मचारी भन्छन् कतिपयले प्रतिनिधि सभातर्फ मत हालिसकेपछि प्रदेशसभामा मतदान गरेकै छैनन्। बाँकेका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले समानुपातिकतर्फको मत अनपेक्षित रूपमा बदर देखिएको स्वीकार गर्नुभएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
प्रदेश नम्बर 6 प्रतिनिधि सभा तथा प्रदेशका सम्पूर्ण नतिजा आउँदा वाम गठबन्धन नतिजा एकलौटी बनाउन सफल देखिएको छ। 4 वर्ष अघिको संविधान सभा निर्वाचनमा प्रदेश अन्तर्गतका झन्डै 1/2 सिट जितेको कङ्ग्रेसबाट यसपटक प्रतिनिधि सभामा एकजना पनि उम्मेद्वारले जित्न सकेनन्। प्रदेश सभामा हुम्ला खबाट पूर्व मन्त्री जीवनबहादुर शाही विजयी हुनु बाहेक प्रत्यक्षतर्फ कङ्ग्रेसका सबै उम्मेद्वार पराजित भए। 6 महिना अघिको स्थानीय निर्वाचनमा एमाले, काङ्ग्रेस र माओवादी केन्द्रको जनमत झन्डै हाराहारी देखिएको थियो। अहिले 27 तह जित्दा काङ्ग्रेस र माओवादी केन्द्रले 25-25 जितेका थिए। त्यसबेला स्थानीय तहमा। त्यसैले वाम गठबन्धन कङ्ग्रेसका लागि यो निर्वाचनमा सबैभन्दा ठुलो चुनौती बन्यो। प्रदेश छबाट प्रतिनिधि सभातर्फ 12 र प्रदेश सभामा 24 जना सदस्य प्रत्यक्ष निर्वाचित भएका छन्। तीमध्ये 35 जना वाम गठबन्धनका नै रहेका छन्। सुर्खेतमा यस्तो क्षेत्र एक नम्बर यस्तो क्षेत्र हो जहाँ कङ्ग्रेस नेता पूर्णबहादुर खड्काले सधैँ निर्वाचन जित्दै आउनुभएको थियो। 2048 देखि 2070 सम्मको प्रायजसो चुनावबाट संसद पुगेका खड्कालाई यसपटक भने एमालेका ध्रुव कुमार साईले ब्रेक लगाइदिनु भयो। पहिलो संविधान सभामा समानुपातिक प्रतिनिधित्व गर्दै संसद पुगेका उहाँले त्यसबाहेकका सबै निर्वाचन जित्दै आउनुभएको थियो। 2064 कांग्रेसले उक्त क्षेत्रबाट लाल बहादुर घलेलाई उम्मेद्वार बनाएको थियो। चुनावको पूर्व सन्ध्यामा एमाले उम्मेद्वार ऋषि प्रसाद शर्माको हत्या भएपछि उहाँकी पत्नी कमला उम्मेद्वार हुनुभयो र जित्नुभयो। त्यसबाहेक अहिलेसम्म उक्त क्षेत्रबाट गैर काङ्ग्रेसले जित्न सकेको थिएन। आजको कान्तिपुर दैनिकमा जनक नेपाल र प्रकाश अधिकारीले खबर लेख्नु भएको छ। उता दैलेखमा पनि निर्वाचन क्षेत्र नम्बर 2 को प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनबाट एमालेका राजबहादुर बुढा विजयी हुनुभएको छ।
प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउन थालेसँगै प्रदेशको राजधानी तोक्ने विषयले चर्चा पाएको छ। 9 जिल्ला रहेको प्रदेश नम्बर 7 को राजधानी कहाँ हुने भनेर सर्वसाधारणले समेत चासो दिन थालेका छन्। यसअघिसम्म डोटीको दिपायलमा राजधानी तोक्ने चर्चा चले पनि प्रदेशको विभिन्न जिल्लामा वाम गठबन्धनको जितसँगै त्यो सम्भावना छिड भएर गएको छ। पश्चिम टुडीमा खबर छ।
अब एउटा चुनावभन्दा फरक प्रसङ्ग, बहुप्रतीक्षित सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको निर्माण कार्य पुरा भएको छ। आयोजनाको राप्ती सोनारी 1 अगैयादेखि बैजनाथ गाउँपालिका 7 सम्मको 45.25 किलोमिटरको मूल नहर निर्माण कार्य सकिएको हो। सिक्टा सिँचाइ आयोजना कार्यालय र निर्माण कम्पनीका अनुसार पश्चिम मूल नहरको निर्माण कार्य सकिएको हो। मूल नहर निर्माण थालिएको 10 वर्षपछि आयोजनाको मूल नहरले पूर्णता पाएको छ। सरकारले आर्थिक वर्ष 2063-64 गुरु योजना स्वीकृत गर्दै मूल नहरको निर्माण थालिएको थियो। सिक्टा सिँचाइ आयोजना नेपालगञ्जका सूचना अधिकारी प्रकाश केसीले 45 किलोमिटर मूल नहरको निर्माण कार्य पूरा भएको जानकारी दिनुभयो। टेकेन्द्र बस्यालले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
प्रधानमन्त्री एवं काङ्ग्रेस सभापति शेरबहादुर देउवा पत्नी आर्जु देउवा कैलाली क्षेत्र नम्बर 5 पराजित हुनुभएको छ। उहाँ एमाले नेता नारदमुनि राणासँग 4,880 मतले पराजित हुनुभयो। राणाले 27,202 मत पाउनुभयो। आर्जुले 22,322 मत मात्र पाउनुभयो। यो क्षेत्रमा 2048 र 2056 संसदीय निर्वाचन, 2070 सालको संविधान सभा निर्वाचन र संविधान सभाको उपनिर्वाचनमा काङ्ग्रेसले जित हासिल गरेको थियो। 2070 सालको संविधान सभामा निर्वाचनमा लडेलधुरासहित यो क्षेत्र बाट पनि शेरबहादुर देउवा विजयी हुनुभएको थियो। आर्जुलाई पराजित गर्ने राणा 2064 सालको संविधान सभा समानुपातिक सभासद थिए। तेजराज भट्टले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
प्रदेश नम्बर 5 रोल्पा डोल्पा रुकुम पश्चिम यसलाई फेरि सुन्नुहोस् प्रदेश नम्बर 6 रोल्पा डोल्पा रुकुम पश्चिम रुकुम पूर्व दाङ र पाल्पा त्यसै गरी 6 सुर्खेत कालीकोट जाजरकोट जोल डोल्पा सुर्खेत कालीकोट जाजरकोट जुम्ला मुगु सल्यान दैलेख र 7 अछाम बाजुरा बैतडी बझाङ दार्चुला र डोटीमा कङ्ग्रेस शून्य देखिएको खबर आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। पश्चिम डायरीमा मानव अधिकार संरक्षणका लागि संहिता कार्यान्वयनपछि पुग्ने सहयोग
स्थानीय तहदेखि लिएर अब प्रतिनिधि सभासम्म चाहिँ नेताहरूलाई घचघच्याउने काम मानव अधिकार प्राप्तिको लागि हामीले घरिघरि बेला बेलामा गरिराख्नु आवश्यक छ र सचेत बनाइसक्यो भने जसरी भए पनि हामीले अवश्य नै प्राप्त गर्छौँ भन्ने हामीलाई लागेको छ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
डाक्टर राजन पाण्डेको क्लिनिक सरीको सूचना।
प्रमुख कन्सल्टेन्ट फिजिसियन 11 तहका डाक्टर राजन पाण्डेको क्लिनिक सिद्धार्थ अस्पतालबाट सगरमाथा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली जिल्ला प्रशासन कार्यालयको सामुन्ने बास्कोटा मार्केटमा यही मङ्सिर 15 गतेदेखि सरेको जानकारी गराउँदछौ।
सम्पर्क नम्बर 9869179125 र 9863603000। सगरमाथा पोलिक्लिनिक बास्कोटा मार्केट नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि।
Hyundai Traffic Safety।
अनावश्यक हर्नको प्रयोगले तनाव बढ्ने, निन्द्रामा समस्या र उच्च रक्तचापको समस्या हुने गरेको छ। साथै यो कार्यले तपाईँलाई भारी जरिवानाको भागीदार पनि बनाउन सक्दछ। सचेत हौ अनावश्यक हर्न नबजाऊ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
Yo Krishna Sar FM
94 megahertz Krishna Sar jattike tez.
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि सँगै सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। अन्तर्राष्ट्रिय मानवाधिकार दिवस हिजो बाँकेमा पनि मनाइएको छ। प्रत्येक वर्षको December 10 दिन यो दिवस मनाउने गरिन्छ। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा गरिएको कार्यक्रममा उच्च अदालत तुल्सीपुरका न्यायाधीश सारङ्ग सुवेदीले कानुनको पूर्ण कार्यान्वयनमा जोड दिनुभयो। सुनौ मानवाधिकार संरक्षणका लागि संघीयता कार्यान्वयन पछि पुग्ने सहयोगबारे साथी शम्भु थारूले संकलन गरेको नागरिक आवाज।
नारायण पाल गडरिया। अब विश्वास छ कि राम्रै सहयोग मानवाधिकार सम्बन्धी पुग्छ। अबको दिनमा भ्रष्टाचार पनि कम हुन सक्छ, मानवाधिकार महिला हिंसा जुन घटना भइरहेको छ यो पनि अलिकता कम हुन सक्छ, होइन। साझे सेवा त पाउँछन् किनकि जनप्रतिनिधि भइसकेका छन्, पहिला जनप्रतिनिधि थिएन। अब कृषिमा पनि पाउँछन् अनि विकास निर्माणमा पनि पाउँछन्, होइन। अनि नेपाल सरकारबाट जुन जुन चिजको अनुदान सम्बन्धी जुन जुन आउँछ नि त्यसमा पनि पाउँछन्।
बिमला विश्वकर्मा, यो आएको छ मात्रै, त्यसलाई चाहिँ अब को दिनहरूमा कार्यान्वयन हुँदै गयो भने तब त्यसलाई भन्छौँ कि हँ मानव अधिकारको प्रत्याभूति भयो र मानव अधिकारले आफूले पाउनु पर्ने अधिकार चाहिँ पाए भन्ने तब होला आशावादी। त मैले फर्स्टमा नगरपालिकामा जब मेयर साहबलाई हामीले गएर कुरा राख्दा मेयर साहबले नसुन्दाखेरि नै त्यति बेलै मेरा चाहिँ काम अब यिनी हुनेवाला होइन, मेरो मात्रै होइन दुई चारजना दिदी बहिनीको पनि गर्नु भएन।
म रुद्रमण्य उपाध्याय। संघीय तहले मानव अधिकारको उल्लङ्घन गर्न थाल्यो भने पनि स्थानीय तहले त्यसलाई सचेत र जागरुक हुनुपर्ने अवस्था बाध्यता छ र स्थानीय तहले पनि नै जनताका मानव अधिकारहरूमा कुण्ठित गर्न थाल्यो। प्रदेश सरकार लगायत सङ्घीय सरकारले यसलाई नियन्त्रण गर्न पर्ने जरुरी छ। अबका दिनमा मानव अधिकारप्रति जनप्रतिनिधिहरूले पनि मानव अधिकारमाथि खेलवाड गर्न थाले भने अब मलाई लाग्छ नागरिकले आफ्ना अधिकारका लागि कुनै हरकत पनि गर्न पछि पर्ने छैनन्।
म शोभना मिश्र। अब हामी अब सर्वसाधारण नागरिक समाजहरूले स्थानीय तहदेखि लिएर अब प्रतिनिधि सभासम्म चाहिने नेताहरूलाई घचघच्याउने काम मानव अधिकार प्राप्तिको लागि हामीले घरिघरि बेला बेलामा गरिराख्नु आवश्यक छ र सचेत बनाइसक्यो भने जसरी भए पनि हामीले अवश्य नै प्राप्त गर्छौँ भन्ने हामीलाई लागेको छ।
म प्रभात ठकुरी। यो मानव अधिकारको रक्षाका लागि यो सम्पूर्ण ठाउँबाट चाहिँ सहयोग हुनुपर्ने कुराहरू हुन्छ। त्यसले गर्दा मानव अधिकार कर्मीहरूले सम्पूर्ण ठाउँबाट चाहिँ मानव अधिकारको रक्षा गर्नको लागि उठ्न पर्ने हुन्छ। अब खास गरेर अब जनप्रतिनिधिहरूको कुरा आइरहेको छ। मानव अधिकारलाई विश्व घोषणा पत्रमा चाहिँ उल्लेख भए अनुसारका मानव अधिकारका जो बुधाहरूलाई चाहिँ उल्लेखित गरेको छ त्यो अनुसार चाहिँ अक्षरश कार्यान्वयन गरियो भने सम्पूर्ण मानव अधिकारको रक्षा हुने चाहिँ देखिन्छ।
2039 सालताका पञ्चायती व्यवस्थाको जग जगी थियो। पञ्चायत विरुद्ध बोल्न र प्रजातन्त्रको कुरा गर्ने छुट कसैलाई थिएन। कम्युनिष्ट नेतालाई जनसङ्गठन विस्तार गर्न रातको सहारा लिनु पर्थ्यो। कम्युनिष्ट विचारधाराका कुरा गर्न त के, साथीहरूसँग जनसङ्गठनको कुरा गर्न पनि डराउनुपर्ने अवस्था थियो। सङ्गठन विस्तार भूमिगत शैलीमा गर्नुपर्ने अवस्था थियो। यस्तै राजनीति सङ्गठन विस्तार गर्ने कम्युनिष्ट नेतामध्ये एक थिए बाँकेका नन्दलाल रोकाए। उहाँ बाहेक बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर 3 विजयी हुनुभएको छ। रोकाए तत्कालीन मालेका महासचिव मनमोहन अधिकारीको निर्देशनमा बाँकेको सीतापुर गाउँ पञ्चायतबाट प्रधान पञ्चका उम्मेद्वार पनि बन्नुभयो र अत्याधिक मतका साथ विजयी पनि हुनुभएको थियो। विश्वराज पसल रङ्ग्याले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
दाङमा 2070 संविधान सभा निर्वाचनमा एकछत्र विजयी नेपाली काङ्ग्रेसले यसपटकको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा पनि उही नतिजा दोहोऱ्याउने लक्ष्य लिएको थियो। वाम गठबन्धनको शक्तिलाई समेत परास्त गरेर आफू विजयी हुने काङ्ग्रेसको आत्मविश्वास मतगणनाको प्रारम्भिक नतिजा आउन थाल्ने बित्तिकै ढल्न थाल्यो। हरेक मत अपडेट का क्रममा काङ्ग्रेसका सबैजसो उम्मेद्वारको मतान्तर बढ्दै गयो। पार्टीका नेताहरू समेत निराश बन्दै थिए। तर एक उम्मेद्वार दिल्ली चौधरी भने यस्तो मतान्तरले पटकै विचलित देखिनु भएन। प्रदेशसभा सदस्यका उम्मेद्वार उहाँको विश्वास थियो, फराकिलो मतान्तरले म विजयी हुन्छु। प्रतिनिधि सभाका 3 र प्रदेशसभाका 6 क्षेत्रमा काङ्ग्रेसका सबै उम्मेद्वार पछि परिरहँदा दिल्लीले भने क्षेत्र नम्बर 3 प्रदेशसभामा प्रवेश गर्ने लक्ष्य हार्नु भएन। उहाँलाई विश्वास थियो, मैले आम जनताका लागि गरेको विकासको प्रभावले पक्कै जिताउनेछ। शुक्रबार दिउँसोदेखिको विजयको माला पहिरिने उहाँको धैर्य आइतबार बिहान बल्ल टुट्यो। क्षेत्र नम्बर 3 प्रदेशसभा 1 का उम्मेद्वार दिल्लीले 17,035 मत प्राप्त गर्दै प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धी एमालेका जगप्रसाद शर्माले 14,698 मत पाउनुभयो। देवेन्द्र बस्नेतले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
28 वर्ष नेपाली काङ्ग्रेसको राजनीति गर्नुभएका विजय बहादुर यादव सङ्घीय समाजवादी फोरम नेपालबाट प्रदेशसभा सांसदमा विजयी हुनुभएको छ। बाँके दुई कबाट काङ्ग्रेसका उम्मेद्वार निरञ्जन सिंह सिजापतिलाई हराउँदै उहाँ सांसद हुनुभएको हो। नागरिक पश्चिमेलीमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत, प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट आएको मतपरिणामका विषयमा आजको नागरिक मत केन्द्रित रहेको छ। सुनौ बाँकेको कोहलपुर नगरपालिकाका गुरु वचन चौधरीको विचार।
अब पछिल्लो मत परिणाम अनुसार देशैभरि वाम गठबन्धनले अग्रता कायम गरेको छ। त्यो दुई मत छैन। भोलिका दिनमा पनि अझै पनि मत गर्न बाँकी छ। मत गर्ने ठाउँमा पनि वाम एकताले एकदमै अगाडि अग्रपन्थीमा नै छ। ऊ जितेरै छोड्छ किनकि कम्युनिस्ट धारणामा अहिले चाहिँ आम नेपाली जनता उल्टिसकेको छ। लोकतान्त्रिक गठबन्धन हुन जरुरी थियो, वाम गठबन्धन हुन पनि जरुरी थियो। यो समयको मागले गर्दा नै वाम एकता अगाडि आएको हो। किनकि हिजोका दिनसम्म लोकतान्त्रिक गठबन्धनले धेरै वर्षसम्म सरकार चलायो, तर उसको चलाउने नियत चाहिँ ठिक भएन र अहिले आम जनताले विश्वास गरेरै होला सायद वाम गठबन्धनलाई जिताएको। वाम एकता भइसकेपछि म एकदमै राम्रो लाग्यो, किनकि यो नेपाल देशभरि नै अब वाम एकता कम्युनिस्ट नै राम्रो छ भनेर आम जनताले दिए र त ऊ जित्दैछ, ठाउँ ठाउँमा जितिसकेको पनि छ। उसले एकलौटी सरकार बनाउनेवाला छ।
कैलालीको क्षेत्र नम्बर 4 वाम गठबन्धनका उम्मेद्वार एवं माओवादी केन्द्रका नेता लेखराज भट्ट भारी मत अन्तरले विजयी हुनुभएको छ। उहाँले 39,359 मत प्राप्त गरी विजयी हुँदा काङ्ग्रेसका सुनिल भण्डारीले 20,960 मत प्राप्त गर्नुभएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बर्दिया क्षेत्र नम्बर 1 वाम गठबन्धनका सूत्रधार वामदेव गौतम काङ्ग्रेसका सञ्जय गौतमबाट पराजित। प्रधानमन्त्री देउवा 2048 सालदेखि आफ्नो किल्ला जोगाउन सफल।
बाँकेमा मतगणना सम्पन्न। वाम गठबन्धनकै अग्रता, 9 सिटमा वाम गठबन्धन, 2 सिटमा फोरम र 1 काङ्ग्रेस विजयी।
प्रदेश नम्बर 6 काङ्ग्रेसले प्रतिनिधि सभाको कुनै सिट जितेन। एमाले माओवादी एकता नै काङ्ग्रेस पराजयको मूल कारण।
र सिक्टा सिंचाइ आयोजनाको पश्चिम मूल नहरको निर्माण कार्य पूरा।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
अवस्था प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म तुला बिदा हुन्छौँ। आज मङ्सिर 25 सोमबार, डिसेम्बर 11 तारिक। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।